यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ। सिंहदरबार स्थित संघीय संसद भवनमा आज बिहान 11 बजे प्रतिनिधि सभाको बैठक बस्नेछ। आजको बैठकमा सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। अर्याल सभामुख पदमा शुक्रबारै निर्विरोध निर्वाचित भइसक्नु भएको छ। अर्यालको प्रस्तावक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सुर्डी मुवागले, सोभिता गौतम र सुनिल लम्साल रहनु भएको छ। सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम आजको प्रतिनिधि सभाको बैठकमा रहेको संसद सचिवालयले जनाएको छ। त्यसै गरी राष्ट्रिय सभाको बैठक आज अपरान्ह 12:15 सिंहदरबारमा बस्दैछ। बैठकमा राष्ट्रिय सभाका अध्यक्षले विषयगत समितिका सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्नुहुने कार्यसूची रहेको छ। त्यसै गरी अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षता गर्ने सदस्यहरूको नाम पनि आजै मनोनयन हुनेछ। कार्यसूची अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन आज पेश गर्नुहुने कार्यसूची तय भएको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिनुभयो। पश्चिम एशियाको द्वन्द्वका क्रममा संयुक्त अरब इमिरेट्स यूएईमा आक्रमणमा परि घाइते भएका सबै नेपाली नागरिक खतरामुक्त रहेको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ। आक्रमणमा परेर 7 जना नेपाली घाइते भएका र उनीहरूको अवस्था खतरामुक्त रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीका अनुसार 6 जना सामान्य उपचारपछि घर फर्किसकेका छन् भने गम्भीर चोट लागेका 1 जनाको हाल उपचार जारी रहेको छ। निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन तथा अध्यावधिकको कार्यक्रम प्रारम्भ गर्दैछ। आयोगको चैत्र 18 गतेको बैठकले मतदाता नामावली संकलन तथा अध्यावधिकको कार्य थाल्ने निर्णय गरेको हो। प्रतिनिधि सभाको निर्वाचनका क्रममा आयोगले मतदाता नामावली संकलन स्थगन गरेको थियो। राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ। त्यसैगरी राष्ट्रिय परिचय पत्र नबनाएकाहरूले अनलाइन फारम भरी फोटो तथा औंठा छापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्ने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूबाट पनि नाम दर्ताको कार्य अघि बढ़ाउन सकिने निर्वाचन आयोगले जनाएको छ। पोखराको फेवाताल छेउछाउमा निर्माण गरिएका अवैध टहरा हटाउन शुरू गरिएको छ। पोखरा महानगरपालिकाले सुरक्षा निकायको उपस्थितिमा हिजोदेखि डोजर प्रयोग गर्दै ताल क्षेत्र आसपासका संरचना हटाउन शुरू गरेको जनाएको छ। ताल संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले ती संरचनाहरू हटाउने अभियान अगाडि बढ़ाइएको पोखरा महानगरपालिकाले जनाएको छ। फेवातालको सौन्दर्य र पर्यावरणीय सन्तुलन कायम राख्न अवैध रूपमा निर्माण गरिएका संरचनामाथि निरन्तर कार्यवाही जारी रहने महानगरपालिकाले जनाएको छ। महानगरका प्रहरी प्रमुख पुरूषोत्तम थापाका अनुसार हिजो 32 वटा टहराहरू भत्काइएको हो। प्रहरीले बिचौलिया बनेर कानून विपरीत काम गर्ने विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने 189 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले 1 साताको अवधिमा उनीहरूलाई पक्राउ गरी कानूनी कार्यवाही अघि बढ़ाइएको जानकारी दिनुभयो। पछिल्लो 24 घण्टामा मात्र 150 जना भन्दा बढ़ी पक्राउ परेका छन्। सार्वजनिक सेवा प्रवाहका नाममा दुःख हैरानी दिने त्यसैगरी सार्वजनिक स्थल बस पार्क विमानस्थल यातायात कार्यालयहरूमा बिचौलिया प्रकृतिका कामहरू गर्ने र विभिन्न ठाउँमा गुण्डागर्दी गर्नेहरूमाथि कार्यवाही अभियान अघि बढ़ाइएको र अभियान जारी रहने प्रहरीले जनाएको छ। रात्रिकालीन व्यवसाय सञ्चालन हुने क्षेत्रमा निगरानी बढ़ाइएको र त्यसक्रममा गुण्डागर्दीमा संलग्न 16 जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा संचालित स्वीप अपरेशनमा हिजो एकै दिन 60 जना पक्राउ परेका छन्। प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले प्रहरीद्वारा संचालित कार्यवाहीका क्रममा हिजो एकै दिन विभिन्न स्थानबाट 60 जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्स लगायतका स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिक लगायतका सेवा सुविधा उपलब्ध गराउन सम्बद्ध संस्था एवं निकायहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले परिपत्र जारी गर्दै सरकारवाला पक्षसँग कार्तिक 15 गते भएको सहमति अनुसार सबै सेवा सुविधा र न्यूनतम पारिश्रमिक उपलब्ध गराउनु पर्ने भए पनि केही संस्थाहरूले कार्यान्वयन नगरेको गुनासो आएपछि उनीहरूलाई लक्षित गर्दै यस्तो निर्देशन दिइएको हो। सम्झौता अनुसार निजी मेडिकल कलेजहरूले आफ्नो शिक्षण अस्पतालहरूमा कार्यरत नर्स लगायतका स्वास्थ्यकर्मीहरूलाई नेपाल सरकारको कम्तीमा 5 तहको शुरू तलब स्केल 34,730 कार्तिक महिनादेखि नै दिने तथा अन्य निजी र सामुदायिक अस्पतालहरू एवं डेन्टल कलेजहरूले हालको तलब 34,730 को 80% तलब उपलब्ध गराउनुपर्ने भनिएकोमा कार्यान्वयन नभएकाहरूलाई कार्यान्वयन गर्न निर्देशन दिइएको हो। पत्रमा सहमति अनुसार पारिश्रमिक नदिइएको पाइएमा आवश्यक कार्यवाही अघि बढ़ाइने चेतावनी पनि मन्त्रालयले दिएको छ। मन्त्रालयले सम्बन्धित निकायमा अनुगमन गरी सहमति कार्यान्वयन सुनिश्चित गर्न पनि सम्बद्ध सबैमा आग्रह गरेको छ। वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिश गर्दा कुनै निश्चित कम्पनी वा ब्राण्ड तोकी नलेख्न निर्देश गरेको छ। अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दिलीप शर्माले चिकित्सकले बिरामीलाई औषधि तथा सर्जिकल सामग्रीको सिफारिश गर्दा कुनै निश्चित कम्पनी ब्राण्ड तोकी नलेखी सबैले बुझ्ने गरी ठूलो अक्षरमा नाम लेख्न निर्देशन गरिएको जानकारी दिनुभयो। अस्पतालले अस्पताल हाताभन्दा बाहिरका औषधि पसलहरूबाट औषधि किन्न बिरामीलाई अभिप्रेरित गर्ने र सयामा गएर औषधि पसलले भिजिटिङ कार्ड बाँड्ने गरेको पाइएकाले त्यस्ता कार्य नगर्न सबै कर्मचारीलाई निर्देशन गरिएको वीर अस्पतालले जानकारी दिएको छ। नेपाली कांग्रेसले पार्टीको 15 महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई हिजो अभिमुखीकरण गरी महाधिवेशनको तयारी शुरू गरेको जनाएको छ। कांग्रेसले 77 जिल्लामा सदस्यता अभियान र सांगठनिक सुदृढीकरणका लागि खटिएर जाने प्रतिनिधिहरूलाई अभिमुखीकरण गर्दै हिजैदेखि महाधिवेशनको प्रक्रिया अघि बढ़ाएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरणपछि पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै पार्टीका महामन्त्री प्रदीप पौडेलले जिल्लामा खटिएका प्रतिनिधिहरूले वैशाख महिनाभर कार्यक्षेत्रमा खटिएर सदस्यता वितरण अध्यावधिक र सांगठनिक अवस्थाको प्रतिवेदन तयार पार्ने जानकारी दिनुभयो। आगामी वैशाख 2 गतेदेखि शुरू हुने नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भागमा पुर्याउने कार्य अघि बढ़ाएको छ। केन्द्रले चैत्र 16 गतेदेखि पाठ्यपुस्तक वितरण शुरू गरिएकोमा 5 दिनमा 25,00,000 थान बिक्री समेत भइसकेको जानकारी दिएको छ। शैक्षिक सत्र शुरू हुनु अघि नै छपाई गरी विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्याउने दायित्व बमोजिम केन्द्रले उत्पादनको काम सम्पन्न गरी वितरणको काम अघि बढ़ाएको प्रबन्ध संचालक यदुनाथ पौडेलले जानकारी दिनुभयो। लमजुङको सदरमुकाम बेसी शहरबाट मर्स्याङदी गाउँपालिका 7 छिनखोलातर्फ जाँदै गरेको जीप हिजो उस्ताबेसीमा दुर्घटना हुँदा 2 मृत्यु भएको छ। दुर्घटनामा परेर मर्स्याङदी 7 उस्ता निवासी 40 त्रिवेणी गुरूङ र 35 पुष्पा घलेको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा 14 घाइते भएका छन्। घाइतेमध्ये 5 अवस्था गम्भीर रहेको र चितवन पठाइएको लमजुङ प्रहरीले जनाएको छ। अरणीको राजमार्गको धुलीखेल खावा सड़क खण्ड कालोपत्रे तथा स्तरोन्नति गर्न 10 रात्रिको समयमा सवारी आवागमन बन्द गरिएको छ। हिजोदेखि चैत्र 30 गतेसम्म साँझ 6 बिहान 5 बजेसम्म अत्यावश्यक बाहेकका सबै प्रकारका सवारी साधनको संचालनमा रोक लगाइएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले 5 महिनापछि किसानहरूलाई सूचीकरणको कार्य प्रारम्भ गरेको छ। किसानलाई परिचय पत्र सहित विभिन्न सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले शुरू गरिएको अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि गत कार्तिकको 25 गतेदेखि सूचीकरणको कार्य हुन सकेको थिएन। उक्त कार्य प्रारम्भ गरिएको मन्त्रालयले जनाएको छ। र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि पठाउने भन्दै 73,70,000 रूपियाँ ठगी गर्ने 4 पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा सल्यानको कालीमाटी गाउँपालिका 7 52 कर्णबहादुर राउत, तनहुँ जिल्लाको भानु नगरपालिका 12 42 आनन्द थापा, नवलपरासी पूर्व कावसोती नगरपालिका 3 39 राधिका पाठक पौडेल तथा मोरङको सुन्दर हरैचा नगरपालिका 3 47 तिलक परियार रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।